यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। आधुनिक प्रविधि र गुणस्तरीय शिक्षाको लक्ष्य निर्धारण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। भ्रष्टाचार नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्न नसक्दा जनतामा निराशा बढ़ेको प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डको भनाई। विभिन्न 17 देशमा प्रस्तावित राजदूतका सम्बन्धमा 14 गतेदेखि उजुरीकर्तासँग छलफल र सुनवाई गर्ने संसदीय सुनवाई समितिको निर्णय। ब्राजीलको साओ पाउलो विमानस्थलको ट्रान्जिट इलाकामा रहेका 176 नेपाली नागरिक सकुशल रहेको त्यहाँ स्थित नेपाली दूतावासद्वारा जानकारी। र सन् 2025 अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना 2,70,000 सीमित गर्ने अस्ट्रेलिया सरकारको घोषणा।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक प्राविधिक र गुणस्तरीय शिक्षाको लक्ष्य निर्धारण गर्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको मध्यपश्चिम विश्वविद्यालयको 15 सभामा विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीले देशको सिंगो शैक्षिक उन्नयनमा सक्दो योगदान दिने गरी काम गर्न आग्रह गर्नुभयो। उहाँले नेपालको राज्य प्रणालीको जगको इतिहाससँग जोड़िएको कर्णाली प्रदेशलाई नवीन जागरण दिने गरी सो विश्वविद्यालयले काम गर्नुपर्नेमा जोड़ दिँदै सरकारको सम्पूर्ण ध्यान मुलुकमा सकारात्मक रूपान्तरण र विकासमा रहेको स्पष्ट गर्नुभयो। प्रतिनिधि सभाको बैठकले धितोपत्र सम्बन्धी पहिलो संशोधन विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। सभाको हिजो बसेको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रस्तुत गर्नुभएको धितोपत्र सम्बन्धी पहिलो संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो। विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूले उठाउनु भएको प्रश्नको जवाब दिनुहुँदै उपप्रधान एवं अर्थमन्त्री पौडेलले विस्तार हुँदै गएको शेयर बजारलाई सुरक्षित मर्यादित ढंगले अघि बढ़ाउन प्रभावकारी नियमनको प्रबन्ध गर्न आवश्यक भएकाले विधेयकमा संशोधनको आवश्यकता रहेको स्पष्ट गर्नुभयो। अर्थमन्त्री पौडेलले शेयर बजारमा लगानीकर्ताको सुरक्षाको संकल्प विधेयकले गरेको पनि बताउनुभयो। बैठकमा सांसदहरूले विधेयकले पूँजी बजारलाई सुरक्षित र व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेल्ने भन्दै लगानी सुरक्षित गर्न बनेका नीति नियमको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले पूँजी बजारलाई प्राकृतिक रूपमा सञ्चालन हुन दिनुपर्ने भन्दै नियामकीय निकायलाई नीतिगत भ्रष्टाचार गर्ने किसिमले प्रशय दिन नहुने धारणा व्यक्त गर्नुभयो। यस्तै प्रतिनिधि सभाको हिजोको बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले डेडिकेटेड र ट्रंक लाइनको विद्युत महसूल सम्बन्धी विवाद समाधान गरी 3 महीनाभित्र बाँकी महसूल असूल गरिने बताउनुभयो। सांसदहरूसँगको प्रश्न उत्तरमा ऊर्जा मन्त्री खड्काले उपभोग गरे बापतको शुल्क उद्योगहरूले तिर्नुपर्नेमा सरकार स्पष्ट रहेको पनि बताउनुभयो। यस्तै बैठकमा वन मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको उत्तरमा वन तथा वातावरण मन्त्री ऐनबहादुर साईले वन डडेलो नियन्त्रणका लागि नीति नियम अनुसार काम भइरहेको बताउनुभयो। मन्त्री साईले मन्त्रालयले वृक्षारोपण अभियानका रूपमा स्थानीय तह र सम्बन्धित निकायसँगको समन्वयमा 1 करोड़ बिरूवा रोप्ने कार्यक्रम अघि बढ़ाएको पनि जानकारी गराउनुभयो। यसअघि प्रतिनिधि सभाको हिजोको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्न नसक्दा जनतामा निराशा बढ़ेको बताउनुभयो। अध्यक्ष प्रचण्डले नेपाल विद्युत प्राधिकरणले उद्योगी व्यवसायीहरूबाट उठाउन बाँकी विद्युत महसूलको बकेउता उठाउन लागेपछि सरकारले प्राधिकरणको नेतृत्वलाई विभिन्न अभियोग लगाएर स्पष्टीकरण सोध्ने र पदबाट हटाउने गलत प्रयास गरेको समेत आरोप लगाउनुभयो। अध्यक्ष प्रचण्डले वर्तमान सत्ता साझेदार दलहरूले सरकार गठनका बेलादेखि नै उठाउँदै आएको संविधान संशोधनको मुद्दा पर्याप्त छलफल र तयारी गरेर मात्रै अघि बढ़ाउन सुझाव दिनुहुँदै आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न आफूहरू समेत तयार रहेको स्पष्ट पार्नुभयो।
नेपाली कंग्रेस र नेकपा एमालेका साथीहरूले अझै पनि संविधान संशोधनको पत्ता फ्याँक्न छोड्नु भएको छैन। तपाईहरूलाई अनुरोध छ, राम्ररी गृह कार्य नगरी यो विषयमा हल्का र जथाभावी नबोल्नुहोला। यस विषयमा पहिला आफ्नै पार्टीमा राम्रो विचार विमर्श गर्नुहोला मेरो सुझाव छ। जहाँसम्म हाम्रो कुरा छ, तपाईहरूलाई वचन छ मेरो, माओवादी संविधान संशोधनबाट बिल्कुल भाग्ने छैन।
संसदीय व्यवस्थामा सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षी दलले पाउने परम्परा रहेको उल्लेख गर्नुहुँदै अध्यक्ष प्रचण्डले भ्रष्टाचारका काण्डहरू लुकाउने उद्देश्यले सत्तापक्षले लेखा समितिको अध्यक्ष समेत आफैले राख्न खोजेको आरोप पनि लगाउनुभयो। अध्यक्ष प्रचण्डले पछिल्लो समय व्यवस्थित हुँदै गएको त्रिभुवन विश्वविद्यालयको नीति तथा कार्यक्रममाथि प्रधानमन्त्रीले हस्तक्षेप गरेको र अघिल्लो सरकारले अघि बढ़ाएका राष्ट्रिय महत्वका योजनाहरू हटाउन थालेकोमा आपत्ति पनि जनाउनुभयो। हिजोको बैठकमा प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले प्रतिनिधि सभामा उत्पत्ति भएको विपत्ता पारिएका व्यक्तिको छानबिन सत्यनिरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक 2081 सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउनु भएको थियो। यस्तै हिजोको बैठकले प्रतिनिधि सभा सदस्य व्यवस्थापिका संसद सदस्य तथा पूर्व भूमि सुधार तथा व्यवस्था राज्य मन्त्री रामचन्द्र राय यादवको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। सर्लाही क्षेत्र नम्बर 3 निर्वाचित प्रतिनिधि सभा सदस्य तथा पूर्व राज्य मन्त्री यादवको 71 वर्षको उमेरमा गत साउन 6 गते निधन भएको थियो। यसअघि प्रतिनिधि सभाको हिजोको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद एनपी साउदले मुलुकमा राजनैतिक स्थिरता कायम गर्न शासकीय स्वरूपमा परिमार्जन गर्न राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताउनुभयो। सांसद रघुजी पन्तले जनतामा उठेको चाहनालाई सम्बोधन गर्दै राजनीतिप्रतिको विश्वास र स्थायित्व कायम राख्न दुई दल सम्मिलित सरकार गठन गरिएको भन्दै अहिले नै सरकारको काम कार्यवाहीप्रति आलोचना गर्ने बेला भइ नसकेको बताउनुभयो। सांसद पूर्णबहादुर घरती मगरले सरकारले संघीयता लोकतन्त्रप्रतिको प्रतिबद्धताहरू कार्यान्वयन नगरेकाले भ्रष्टाचार अनियमितता बढ़दा नागरिकमा नैराश्यता बढ़ेको बताउनुभयो। सांसद मनिष झाले मुलुकमा भ्रष्टाचार उन्मूलन र देश विकासका लागि सरकारको इमान्दार प्रयासको खाँचो औल्याउनुभयो। यसअघि हिजोको बैठक शुरू हुनसाथ सांसदहरूले बाढ़ी पहिरो र प्राकृतिक प्रकोपबाट नागरिकको जीवधनको रक्षाका लागि प्रभावकारी कदम चाल्न प्राकृतिक विपदमा परि घाइते भएका नागरिकको उपचार तथा धनजन गुमाएकाहरूलाई उचित क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बस्नेछ। राष्ट्रपति रामचन्द्र पौडेलसँग ओमानका विदेश मन्त्री सैयद बद्र बिन हमाद बिन हमुद अल्बुसईदीले हिजो शिष्टाचार भेट गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले नेपालले सन् 2030 मध्यमाया भएको मुलुक बन्ने लक्ष्य लिएको उल्लेख गर्नुहुँदै त्यसका लागि ओमानबाट सहयोगको अपेक्षा गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो। राष्ट्रपति पौडेलले नेपाल र ओमानको परराष्ट्र नीतिमा धेरै समानता रहेकाले दुई देशबीच व्यापार पर्यटन र लगानीका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने राम्रो सम्भावना रहेको बताउनुभयो। राष्ट्रपति पौडेलले ओमानमा काम गर्ने नेपालीहरूको संख्या बढ़दै गएको अवस्थामा काठमाण्डुमा ओमानको राजदूतावास स्थापना गर्नु र दुई देशबीचको प्रत्यक्ष हवाई सम्पर्कले व्यापार सहजीकरण पर्यटन प्रवर्धन र जनस्तरमा सम्बन्ध बढ़ाउनका लागि मदत मिल्ने धारणा व्यक्त गर्नुभयो। भेटमा विदेश मन्त्री अल्बुसईदीले नेपालमा ओमानको दूतावास खोल्ने र दुई देशबीच सीधा हवाई सम्पर्क स्थापित गर्ने सन्दर्भमा आफ्नो सरकार सकारात्मक रहेको बताउनुभयो। यसअघि हिजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि नेपाल भ्रमणमा रहनुभएका ओमानका विदेश मन्त्रीले सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा शिष्टाचार भेट गर्नुभयो। भेटका अवसरमा उहाँहरूबीच द्विपक्षीय हित र चासोसहित पारस्परिक लाभका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यस्तै परराष्ट्र मन्त्री डा आरजू राणा देउवा र ओमानका विदेश मन्त्री बीच पनि द्विपक्षीय वार्ता भएको छ। मन्त्रालयमा हिजो भएको भेटवार्तामा उहाँहरूबीच नेपाल र ओमानका द्विपक्षीय हित सम्बन्ध विस्तार र साझा चासोका विविध विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। वार्तामा नेपालले हवाई कनेक्टिभिटी, श्रम सम्बन्धी विषय, लगानी, पर्यटन, कूटनीतिक आदान प्रदान एवं आवश्यक सबै प्रकारका सहयोग र समन्वयका विषयमा छलफल भएको थियो। वार्तापछि पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिनुहुँदै मन्त्री डाक्टर राणाले नेपाल र ओमान बीचको सम्बन्धलाई थप प्रगाढ़ बनाउने विषयमा कुराकानी भएको बताउनुभयो। उहाँले दुई देशबीच श्रम, स्वास्थ्य, पर्यटन र परराष्ट्र मामिलाका सम्बन्धमा छिट्टै सम्झौताको तयारी भएको पनि जानकारी दिनुभयो। ओमानका विदेश मन्त्री अल्बु सैदी नेपालको दुई दिने औपचारिक भ्रमण सम्पन्न गरी हिजै काठमाण्डुबाट प्रस्थान गर्नुभएको छ। उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले विदाई गर्नुभयो। संसदको संसदीय सुनवाई समितिले विभिन्न 17 देशमा प्रस्तावित राजदूतहरूको भदौ 14 गतेदेखि उजुरीकर्तासँग छलफल र सुनवाई गर्ने निर्णय गरेको छ। समितिको हिजो बसेको बैठकमा प्रस्तावित 17 राजदूत विरूद्ध प्राप्त उजुरी खोलेर समितिका सदस्यहरूलाई अध्ययनका लागि वितरण गरिएको छ। विभिन्न देशका लागि प्रस्तावित 17 राजदूत विरूद्ध संसदीय सुनवाई समितिमा 9 उजुरी परेको छ। बैठकमा समितिका सभापति ईश्वरी देवी न्यौपानेले भदौ 14 गते उजुरीकर्ताहरूसँग छलफल गरी 16 गतेदेखि विभिन्न 17 देशमा राजदूतहरू नियुक्तिका लागि सिफारिश भएकाहरूसँग सुनवाई गर्ने कार्यतालिका पारित भएको बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले पाल्पाको ऐतिहासिक रण उजुरेश्वरी भगवतीको 205 रथ जात्राको हिजो अवलोकन गर्नुभएको छ। पाल्पा पुग्नुभएका राष्ट्रपति पौडेललाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले स्वागत गर्नुभएको थियो। पाल्पाको ऐतिहासिक रण उजिरेश्वरी भगवती रथ जात्रा अवलोकनका लागि पहिलो पटक राष्ट्र प्रमुखका रूपमा राष्ट्रपति पौडेल पाल्पा पुग्नुभएको हो। जात्रामा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे एवं रक्षा मन्त्री मानवीर राई समेत पुग्नु भएको थियो। सांसदहरूले मन्दिरमा चढ़ाइएको भेटी व्यवस्थापन, गुठीको सम्पत्ति संरक्षण र सदुपयोग हुनुपर्नेमा जोड़ दिनुभएको छ। राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको हिजो बसेको बैठकमा विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्र, बौद्ध मेलम्ची घ्याङ गुठीको जग्गाको अवस्था, समस्या र चुनौती, बौद्धनाथ क्षेत्रको पुजारी नियुक्ति, आय आर्जन र भेटी व्यवस्थापन विविध विषयका छलफलमा उहाँहरूले भेटीको सदुपयोग र पारदर्शी व्यवस्थापन हुनुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले गुठीका नाममा रहेको जग्गाको संरक्षण र व्यवस्थापन गरी राज्यको सम्पत्तिको सदुपयोग गर्नुपर्ने बताउनुभयो। नेपाली कंग्रेस केन्द्रीय कार्य समितिको बैठक यही भदौ 16 गते बस्ने भएको छ। हिजो निर्धारण भएको बैठक 16 गते दिउँसो 2 बस्ने गरी तोकिएको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। आम जनता पार्टीको केन्द्रीय समिति बैठक हिजोदेखि काठमाण्डुमा शुरू भएको छ। 2 जारी रहने बैठकमा संवैधानिक व्यवस्था, राजनीतिक नेतृत्वको चरित्र, राजनीतिक, आर्थिक, सामाजिक अवस्थाका विविध विषयवस्तु समेटिएको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने पार्टीले जनाएको छ। त्यसअघि बैठकमा अध्यक्ष प्रभु शाहले अग्रगामी सोच भएका दलसँग संवाद, सहकार्य र एकताको माध्यमबाट अघि बढ़न जरूरी रहेको बताउनुभयो। अध्यक्ष शाहले राष्ट्र र राष्ट्रियता बलियो तुल्याउन सम्पूर्ण देशभक्त शक्तिलाई गोलबद्ध हुनुपर्ने आवश्यकता औल्याउनुभयो। धौलागिरी हिम श्रृंखलाको मानापाथी हिमालबाट हिजो साँझ पुनः हिउँ पहिरो खसेको छ। मुस्ताङको थासाङ गाउँपालिका 2 स्थित मूल खर्कमा यही असोज 7 गते अपरान्ह पनि हिउँ पहिरो खसेको थियो। थासाङ गाउँपालिका 2 वडाध्यक्ष समेत रहनुभएका थासाङ गाउँपालिकाका प्रवक्ता गौतम शेरचनले हिउँ पहिरोले बोक्सी खोला पूर्ण रूपमा थुनिएको बताउनुभयो। यसअघिको पहिरो मूलखर्क क्षेत्रमा थुप्रिएको थियो। हिजोको हिउँ पहिरो बोक्सी खोलाको नजिकै धेरै तलसम्म आएको छ। उहाँले भन्नुभयो हिउँ पहिरोले बोक्सी खोला पूर्ण रूपमा थुनिएकाले सतर्कता अपनाइएको छ। सोलुखुम्बुको थामेका बाढ़ी पीड़ितको उद्धारमा खटिएका 13 नेपाल प्रहरीलाई पुरस्कृत गरिएको छ। गत साउन 26 गते थामेमा आएको बाढ़ीमा फँसेका नागरिक तथा भौतिक सम्पत्ति उद्धारमा सक्रिय प्रहरी निरीक्षक सहित 13 हिजो जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पुरस्कृत गरेको हो। ब्राजिलको साओ पाउलो विमानस्थलको ट्रान्जिट इलाकामा रहेका 176 नेपाली नागरिक सकुशल रहेको त्यहाँ स्थित नेपाली दूतावासले जनाएको छ। दूतावासले विज्ञप्ति मार्फत विमानस्थलको ट्रान्जिटमा नेपाली सहित करिब 700 विदेशी रोकिएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै नेपाली नागरिकलाई मानवीय सहायता पुर्याउन तयारी अवस्थामा रहेको जनाएको छ। संगठित रूपमा संचालित मानव तस्करको प्रलोभन र उत्साहटमा परि नेपालबाट युवा दक्षिण अमेरिकी मुलुकमा आउने गरेको जानकारी बेला बेलामा आउने गरेको दूतावासले विज्ञप्ति मार्फत जनाएको छ। विज्ञप्तिमा कयौंले अकल्पनीय पीड़ा बेहोर्नुका साथै ठूलो धनराशि खर्च गर्नुपर्ने परिस्थितिमा फस्न पुगेको पाइएको उल्लेख छ। यसैबीच ब्राजिल सरकारले तत्काल लागू हुने गरी नेपाल लगायत केही देशका राजधानी बाहकलाई प्रवेश आज्ञा लिएको भएमा मात्र ब्राजिल प्रवेशको अनुमति दिने नियम ल्याएको र ब्राजिल भएर सिधै गन्तव्य मुलुकतर्फ उड्न पाउने र त्यसरी नगएमा सोही विमान मार्फत फिर्ता पठाइने तर विमानस्थलमा शरणार्थीको मान्यता नदिइने दूतावासले विज्ञप्ति मार्फत जनाएको छ। बाँकेको पूर्वी क्षेत्रलाई सदरमुकाम नेपालगंजसँग जोड्ने राप्ती नदीको सिधनिया घाट स्थित निर्माणाधीन पुल समयमा सम्पन्न हुन नसक्दा स्थानीयलाई आवाजावतमा समस्या भएको बताउँछन् हाम्रा नेपालगंजबाट संवाददाता नवीन गिरी।
वर्षा र बाढ़ीको समयमा राप्तीपारीका बासिन्दालाई आवतजावत गर्न समस्या हुन थालेपछि 700 मिटर लामो र 11 मिटर चौडाईको नयाँ पुल निर्माणको काम शुरू गरिएको हो। डेढ़ वर्षमा हालसम्म 28% काम मात्र सकिएको छ। नेपाल सरकारबाट समयमा रकम भुक्तानी नहुँदा कामले गति लिन सकेको छैन। निर्माण कम्पनी लुम्बिनी रौताहा बन्दन भगवतीका म्यानेजर राजेश पटेल:
पेमेन्ट नआएकाले गर्दा पनि हामीलाई पनि गाह्रो भइरहेको छ। समयमा पेमेन्ट भयो भने हामी अब 3 वर्षमा यो प्रोजेक्टलाई कम्प्लिट गर्न सक्छौ।
सिधनिया घाटमा हाल प्रयोगमा रहेको पुल सानो र साँगुरो रहेकाले वर्षा र बाढ़ीको समयमा समस्या र जोखिम हुने गरेको स्थानीयको गुनासो छ। निर्माणाधीन पुल समयमै बने आफूहरूलाई सहज हुने उनीहरूको भनाई छ। स्थानीय रहमत अली शेख र नूर अली शेख:
डुडुवा जाने बाटो चाहिँ राप्ती जुन छ धेरै सानो भइगयो। यसमा दुईटा गाडी पनि निस्किन गाह्रो छ। यताको बनाइराखेको पुल बनाउँदा चाहिँ बेर भइसकेछ। यो पुल बाहेक अर्को पुल ठुलो बनाउनु पर्यो।
दुईटा गाडी जान मिल्दैन यताबाट।
निर्माण कम्पनीले हालसम्म पहिलो किस्ता अनुसार 24 करोड़ 25 लाख भुक्तानी पाउनु पर्नेमा 2 करोड़ 96 लाख मात्रै पाएको जनाएको छ। बजेटको व्यवस्थापन हुन नसकेका कारण निर्माण कम्पनीलाई भुक्तानी दिन नसकिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय बाँकेको भनाइ छ। इन्जिनियर जनक बहादुर धामी:
हालसम्म 24 करोड़ 25 लाख भुक्तानी पाउनु पर्नेमा 2 करोड़ 96 लाख मात्रै भुक्तानी पाएको छ। बजेटको चाहिँ समस्या भयो। यो वर्ष बजेट व्यवस्थापन नभएको कारणले गर्दा
2079 माघ 10 गते 4 वर्षभित्र 1 अर्ब 19 लाख लागतमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको उक्त पुल समयमै सम्पन्न गर्न पर्याप्त बजेट व्यवस्थापन र समयमै भुक्तानीको चाँचो पाँचो मिलाउन जरूरी देखिएको छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। अस्ट्रेलियाली सरकारले सन् 2025 अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना 2,70,000 सीमित गर्ने घोषणा गरेको छ। घोषणा अनुसार अस्ट्रेलियाले आगामी नयाँ वर्षमा सार्वजनिक वित्त पोषित विश्वविद्यालयमा 1,45,000 व्यावसायिक शिक्षा र प्रशिक्षण क्षेत्रमा 95,000 तथा अन्य विश्वविद्यालय र गैर विश्वविद्यालय उच्च शिक्षा प्रदायकहरूमा 30,000 अन्तर्राष्ट्रिय विद्यार्थीलाई अनुमति दिनेछ। शिक्षा मन्त्री जेसन क्लियरले विश्वविद्यालयलाई सन् 2019 तुलनामा 15% बढ़ी अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न अनुमति दिइने तथा भीईटी प्रदायकका लागि 20% कटौती गरिने जनाउनु भएको छ। घोषणा अनुसार अन्तर्राष्ट्रिय विद्यार्थीको कोटा पूरा गर्न असफल हुने संस्थाहरूले रिक्त पदहरू अन्य संस्थानहरूमा स्थानान्तरण गर्न सक्नेछन्। यसअघि सत्तारूढ़ लेबर पार्टीले सन् 2022-23 अस्ट्रेलियाको कुल आप्रवासन संख्या 5,28,000 घटाएर सन् 2024-25 2,60,000 बनाउने रणनीतिसहित अन्तर्राष्ट्रिय विद्यार्थी संख्या सीमित गर्ने योजना घोषणा गरेको थियो। गत जुलाईमा सरकारले अन्तर्राष्ट्रिय विद्यार्थी भिसा आवेदन शुल्क 710 अस्ट्रेलियन डलरबाट दोब्बर बढ़ाएर 1,600 अस्ट्रेलियन डलर बनाएको छ। सरकारी तथ्याङ्क अनुसार सन् 2023 अस्ट्रेलियाको अर्थतन्त्रमा अन्तर्राष्ट्रिय शिक्षाको मूल्य 47.8 बिलियन अस्ट्रेलियन डलर रहेको थियो। जापानको दक्षिणी क्षेत्रमा भएको भारी वर्षासँगै विकसित भएको शक्तिशाली चक्रवातका कारण देशको उडान र रेल सेवाहरू प्रभावित भएका छन्। टाइफुन सानसान नामक चक्रवात प्रति घण्टा 216 किलोमिटरको गतिले दक्षिणी अमामी द्वीप समूह तर्फ अघि बढ़िरहेको मौसम पूर्वानुमानकर्ताहरूले बताएका छन्। इजरायलले गाजा क्षेत्रमा गरेको आक्रमणमा कम्तीमा 20 जनाको मृत्यु भएको छ। गत अक्टोबर 7 हमास समूहले इजरायल सीमा क्षेत्र प्रवेश गरी करिब 1200 जनाको हत्या गरेपछि शुरू भएको इजरायल गाजा युद्धका कारण कम्तीमा 40,500 प्यालेस्टाइनीले ज्यान गुमाइसकेका छन् भने 93,000 भन्दा बढ़ी मानिस घाइते भएका छन्। अब आर्थिक समाचार।
सरकारले नेपाल अति कम विकसित मुलुकबाट विकसित मुलुकमा स्तरोन्नति भएपछि आइपर्ने आर्थिक लगायतका चुनौतीलाई व्यवस्थापन गर्न सूक्ष्म ढंगबाट तयारी अघि बढ़ाएको जनाएको छ। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिको मंगलबारको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाललाई अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति गर्दा आइपर्ने चुनौतीको सामना गर्ने गरी सरकारले आवश्यक तयारी गरिरहेको जानकारी दिनुभयो। मन्त्री भण्डारीले ठूला लगानीका लागि थुप्रै ऐन कानूनहरू बाधक भएकोले त्यस्ता कानूनहरू सरकारले मन्त्रालय गत छलफल गरी संशोधन प्रक्रिया अघि बढ़ाएको जानकारी गराउनुभयो। बैठकमा सांसदहरूले अति कम विकसित राष्ट्रबाट नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नतिपछि नेपालमा आउने सहयोगहरू घट्ने हुँदा सरकारले उद्योग कल कारखाना स्थापना गर्नुपर्ने, कृषिमा लगानी बढ़ाउनुपर्ने र सुशासन कायम गर्न आवश्यक तयारी अघि बढ़ाउनुपर्नेमा जोड़ दिनुभयो। स्वदेश तथा विदेशमा नेपाली अर्थोडक्स चियाको बजार प्रवर्धन गर्ने उद्देश्यले काठमाडौँमा अर्थोडक्स चिया प्रदर्शनी शुरू भएको छ। प्रदर्शनीको उद्घाटन गर्नुहुँदै कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले चिया नीतिलाई समय सापेक्ष संशोधन गरी नेपालमा उत्पादन हुने चियाको अन्तर्राष्ट्रिय बजार प्रवर्धन गरिने बताउनुभयो। विदेश निर्यात हुने चियाको उचित मूल्य दिलाउन पनि आफूले प्रयत्न गर्ने कृषि मन्त्री अधिकारीले उल्लेख गर्नुभयो। नेपाली चियाको मुख्य निर्यात गर्ने बजार भारत भएको तर भारत आफै चियाको ठूलो उत्पादक रहेकोले नेपालमा चिया अक्सन केन्द्रलाई सञ्चालन ल्याउने प्रतिबद्धता पनि जनाउनुभयो। ठमेल स्थित छाया सेन्टरमा आयोजना गरिएको प्रदर्शनीमा 58 कम्पनीका 140 प्रकारका चियाहरूको प्रदर्शनी गरिएको व्यवसायी पेम्बा योलमोले जानकारी दिनुभयो। नेपालका विभिन्न जिल्लामा उत्पादित उच्च गुणस्तरका चिया ठमेल र पोखरा जस्ता पर्यटकीय क्षेत्रमा प्रति किलो 3,000 देखि 20,000 बिक्री हुने गरेको छ। साताको कारोबारको दोस्रो दिन मंगलबार नेपाली शेयर बजारमा परिसूचक उच्च अंकले घटेको छ। आइतबार 79.88 अंकले घटेको नेपाल स्टक एक्सचेन्जको परिसूचक नेप्से मंगलबार 111.96 अंकले घटेर 2782.60 बिन्दुमा कायम भएको छ। यस दिन नेप्से परिसूचक 3.86% घटेको छ। मंगलबार 330 कम्पनीहरूका 4,38,79,000 किता शेयरहरू 18,64,95,33,000 मूल्यमा किनबेच भएका छन्। सवारी साधनहरूको मेला नाडा अटो सो मंगलबारबाट काठमाडौँमा शुरू भएको छ। नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालको आयोजनामा बिरकुटी मण्डपमा मंगलबारबाट शुरू भएको मेला भदौ 16 गतेसम्म सञ्चालन हुने भएको छ। मेलामा 55 ब्रान्डका गाड़ीहरू प्रदर्शनीमा राखिएका छन्। प्रदर्शनीको उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले शुभारम्भ गर्नुभयो। प्रदर्शनीमा 24 ब्रान्डका 4 पाङ्रे, 19 ब्रान्डका 2 पाङ्रे र 12 ब्रान्डका हल्का व्यावसायिक गाड़ीहरू सार्वजनिक गरिएका छन्। अटो शोमा 17,00,000 देखि 1,68,00,000 रूपियाँसम्मका विभिन्न ब्रान्डका गाड़ीहरू बिक्रीका लागि सार्वजनिक गरिएका छन्।
नेपाली राष्ट्रिय U20 टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले साफ U20 च्याम्पियनशीपको फाइनल एन्फा मैदानमा हुने भएकाले आफूहरूलाई सहज भएको प्रतिक्रिया दिनुभएको छ। मंगलबार सातदोबाटो स्थित अखिल नेपाल फुटबल एन्फाको प्रेस बक्समा आयोजित प्री फाइनल कन्फरेन्समा बोल्दै प्रशिक्षक श्रेष्ठले दशरथ रंगशालामा खेल नहुँदा टोलीलाई फाइदा हुने प्रतिक्रिया दिनुभएको हो। दक्षिण एसियाली फुटबल महासंघ साफ U20 च्याम्पियनशीपको 6 संस्करणको फाइनलमा बुधबार नेपाल र बंगलादेश भिड्दैछन्। अगस्त 17 शुरू भएको प्रतियोगिता त्रिपुरेश्वर स्थित नेपालकै सबैभन्दा पुरानो रंगशाला दशरथ रंगशालामा हुने तालिका थियो, तर वर्षाका कारण मैदान हिलाम्य हुँदा एन्फाले प्रतियोगिता आफ्नै मुख्यालयमा सारेको थियो। एन्फाले फाइनल भने जसरी भए पनि रंगशालामा गर्ने तयारी थालेको थियो, तर आइतबार सामाजिक सञ्जाल मार्फत एन्फाले लगातारको वर्षाका कारण रंगशाला खेल गराउन नमिल्ने भन्दै एन्फामा नै खेल हुने जानकारी गराएको थियो। नेपालले समोचरणको दोस्रो खेलमा बंगलादेशलाई 2-1 गोल अन्तरले पराजित गरेको थियो, तर समोचरणको जितले केही अर्थ नराख्ने र फाइनलका लागि तयार रहेको प्रशिक्षक श्रेष्ठले बताउनु भए। कप्तान कुशल देवालले पनि फाइनलका लागि छुट्टै योजनामा काम गरेको प्रतिक्रिया दिए। उता बंगलादेशका मुख्य प्रशिक्षक एकेएम मुलफुल हाकीले पनि फाइनलमा नेपाललाई केही सजिलो हुने प्रतिक्रिया दिनुभयो। प्रशिक्षक हाकीले नेपाललाई मैदानको फाइदा रहे पनि आफूहरूको मनोबल उच्च रहेको र जितकै लागि खेल्ने प्रतिक्रिया दिनुभयो। कप्तान मोहम्मद अफसरफुल हासिबले पनि उपाधि जितेर घर फर्कने बताए। भारत विरुद्धको सेमी फाइनलमा नियमित कप्तान मोहम्मद मेहेदी हुसेन विपक्षी फरवार्डसँग ठोकिँदै मैदानबाट बाहिरिएका थिए। उनी फाइनलमा उपस्थित हुने छैनन्। उनको अनुपस्थितिमा उपकप्तान आसिफले टोलीको नेतृत्व गर्नेछन्। बंगलादेशले साफ यु ट्वेन्टी च्याम्पियनशीपको उपाधि जित्न सकेको छैन। नेपाल भने पहिलो दुई सेसनको च्याम्पियन हो। बुधबार बंगलादेशलाई हराउन सके नेपाल सामु यो उपाधि खडेरी तोड्ने सुनौलो अवसर हुनेछ। खेल दिउँसो 2:30 बजे शुरू हुनेछ।
अझै बम अब मौसम आज देशभर आंशिकदेखि सामान्यतया बदलिरही। लुम्बिनी कर्णाली सुदूरपश्चिम लगायत प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै कर्णाली प्रदेशका एक दुई स्थानमा अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.5 डिग्री सेल्सियस, वर्षा 14.6 मिलिमिटर, सापेक्षिक आर्द्रता 97%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:41 भयो भने सूर्यास्त भरे साँझ 6:29 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। आधुनिक प्रविधि र गुणस्तरीय शिक्षाको लक्ष्य निर्धारण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। भ्रष्टाचार नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्न नसक्दा जनतामा निराशा बढ़ेको प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डको भनाई। विभिन्न 17 देशमा प्रस्तावित राजदूतका सम्बन्धमा 14 गतेदेखि उजुरीकर्तासँग छलफल र सुनवाई गर्ने संसदीय सुनवाई समितिको निर्णय। ब्राजीलको साउ पाउलो विमानस्थलको ट्रान्जिट इलाकामा रहेका 176 नेपाली नागरिक सकुशल रहेको त्यहाँ स्थित नेपाली दूतावासद्वारा जानकारी र सन् 2025 अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना 2,70,000 सीमित गर्ने अस्ट्रेलियाको घोषणा। यसका साथै बिहान 7 बजेको समाचार यही सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।